उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट नमस्कार। वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गरिने कार्यक्रम श्रुति सम्वेकको आजको श्रृंखलामा हामीले तस्लिमा नसरिनको उपन्यास प्यासभित्रको विद्रोह लिएर आएका छौं। यसलाई नेपालीमा महेन्द्र महकले अनुवाद गर्नुभएको छ। उपन्यास प्यासभित्रको विद्रोहको तेस्रो श्रृंखलाको वाचन सुनौ अच्युत घिमिरेबाट।
म बाहिर गएकोमा अल्ताफले कहिले कुनै गुनासो गरेको थिएन, तर आज जब मैले यो भने कि म गुलशन बजारमा जानेछु, तब उसले भन्यो म साँझ आएर तिमीलाई लिएर जाउँला। किन, के म एक्लै जान सक्दिनँ? मैले प्रश्न गरे। जान किन सक्दिनौ र? तिमी त धेरै गर्न सक्छौ, फेरि एक्लै जानबाट किन रोकिरहेका छौ? मेरो इच्छा, तिम्रो इच्छा नै सत्य हो, मेरो कुनै इच्छा हुँदैन। तिम्रो इच्छामा कहाँ कमी रह्यो? म पनि सुनौ न, साडी गहना आदि कुराहरू तिमी भरिएकै छैनौ र? साडी गहना किन ल्याउँछौ? मैले भन्छु र ल्याउँछौ, त्यो नपाएर म मर्छु र? मुखबाट केही नभने पनि मनमा इच्छा हुन्छ, मलाई थाहा छ, उसले भन्यो। गलत कुरा थाहा छ तिमीलाई, यो तिम्रो गलत सोचाइ हो। तिम्रो विचारमा सबै आइमीहरू साडी गहनामा बिकाउ हुन्छन्। तिमीले दिन्छौ त्यसैले तिमीमै डुबिरहन्छु। डुबिरहनका लागि अरू के नै हुन्छ र? केटीहरूसँग घर परिवार पाल्ने, बच्चा बच्ची जन्माउने, हुर्काउने, श्रृङ्गार पटार गर्ने, अरू के छ र काम केटीहरूको? किन गर्नुपर्छ यो सबै? श्रृङ्गार नगरे के म हिरा रहँदिन? मैले प्रश्न गरे। सायद रहन्छ होला, तर सुन्दरताको पनि आफ्नै मूल्य हुन्छ। सुन्दरताका कारणले नै त सुन्दरताको अर्थ, आफ्नो सुन्दरतालाई त बढाउनै पर्यो। केटी भएर यति बुझ्दिनौ? सुन्दरता नबढाएमा के होला? मैले प्रश्न गरे। बिहे हुँदैन, मान्छेले मन पराउँदैनन्। के मान्छेले मन पराउनको लागि नै केटीहरू बनेका हुन्? मैले मन नपराएको भए तिम्रो के अवस्था हुन्थ्यो? उसले प्रश्न गर्यो। केही न केही त अवश्य हुन्थ्यो, हुन्थ्यो, त्यस्तै हुन्थ्यो। यस्तो ऐस आराम हुने थिएन, दिउँसभरि चुरुनेर बस्नुपर्ने थियो, लोग्ने र सासूको खप्की हानु पर्थ्यो। मैले लामो सास छोडेर भने, हो, अहिले त सासूको र लोग्नेको माया अटाउनै नसक्ने गरी पाएकी छु। तिमीहरू त धेरै सुख दिइरहेका छौ नि मलाई। यति सुखी भएर म पीड़ामा रहनु के शोभलाग्दो छ र? म साह्रै फोरी केटी छु, साह्रै लोभी लालची होइन त? अल्ताफ मौन रह्यो। मैले फेरि कुराको तान छिडे। के तिमी यो चाहँदैनौ कि म एक्लै हिँडौ? नाइ, ठिक छ, मलाई मेरो माइतीमा छोडेर आऊ। किन, त्यहाँ किन जान चाहन्छौ? उसले प्रश्न गर्यो। त्यहाँ म केही दिन बस्नेछु, पूरा जीवन त त्यहीँ बसेर आएकी छौ, फेरि त्यहाँ बस्नुपर्ने कारण नै के छ र? उसले प्रश्न गर्यो। त्यो कुरा मलाई थाहा छैन, तिमी त आफ्नो घरभन्दा बाहिर बसेनौ, त्यसैले तिमीले के बुझौला र? कति दिनका लागि जान चाहन्छौ? जति दिन बस्ने इच्छा होला। म अलिक रिसाएर बोले। तिम्रो जो इच्छा हुन्छ त्यही गर्न चाहन्छौ? इच्छा अनुरूप गर्नु के गलत कुरा हो र? मेरा इच्छाहरू त्यति नराम्रा त छैनन् नि, राम्रो त केही देखिँदैनन्, उसले बतायो। अल्ताफ कुरा गर्दा यताउति घुमिरहेको थियो। अल्ताफ सासूआमाको कोठामा गयो, त्यहाँ उनीहरू बीचमा गोप्य कुराकानी भए, अनि थाहा भएन कतिखेर अफिस गयो। मलाई भनेर पनि गएन। साँझ अफिसबाट फर्केपछि मैले भने, आज रुबिनाको घर जानु पर्यो। किन? जाने इच्छा लागिरहेको छ। वायात कुराहरूको इच्छा फेरि नगर्नु, त्यो आई मैले तिमीलाई बिगारिरहेकी छिए। मैले भने, उसको कुनै दोष छैन, दुईटी बसेर फोहोर कुराहरू उडाएका छौ, अझ भन्छ उसको कुनै दोष छैन। उसले मलाई गाली गर्यो। मेरो अरू कुरा गर्ने इच्छा भएन। के कुरा गर्न सक्थे र म? अल्ताफ टाढा, धेरै टाढाको मान्छे लाग्छ। ऊ मेरो नजिकको मान्छे हो, यसको कुनै अनुभूति नै हुँदैन। अल्ताफको हाउभाउ व्यवहार सब बदलिएको छ। ऊ रिसाउँदा कति कुरूप देखिन्छ, कति अश्लील बोलीमा कुरा गर्छ। उसलाई रिस नउठाउँदासम्म चिन्न सकिँदैन। एक्लै बन्द कोठामा मेरो सास नै बन्द भए चाहिँ लाग्छ। सासू ससुरा पनि मसँग खासै बोलचाल गर्दैनन्। उनीहरूले यो आत्मसात गरिसकेका छन् कि बुहारी घराएसी केटी होइन, बरू घमण्डी, नकचरी र बिग्रेकी छे। सासूआमाको कोठामा जाँदा उनले भनिन्, लाग्छ नमाज त पढ्दिनौ, पढ्न आउँछ वा आमा बाबुले केही सिकाएनन्? मैले भने, सिकाएका छन् तर म पढ्दिन, मन नै लाग्दैन। रिसाएर सासूले भइन्, यति रुखो हुनाले जीवन कसरी चल्छ? म फर्किए। नमाज रोजा नगर्नुको अर्थ रुखो हुनु हो, यो कुरा म स्वीकार गर्दिन। सासूको विचारसँग मेरो विचार मेल खाँदैन, म मिलाउन सक्दिन, धेरै अन्तर अनुभूति गर्छु। घरमा एउटा फोन मात्रै मेरो साथी बनेको छ, आमा बुबा भाइ भाउजू पुराना साथीहरू दाजुहरूसँग फोनमा कुरा गर्छु। आमा बाबुले भन्छन् केही सम्झौता गर्नुपर्छ, दाइले भन्छ शुरू शुरूमा एडजस्ट हुन गाह्रो हुन्छ, पछि विस्तारै सबै ठिक हुँदै जान्छ। सम्बन्ध वास्तवमा अभ्यासमा आधारित हुन्छ। संगिनीहरू भन्छन् सुनेकी छु त साह्रै सुखमा छ श्री, साह्रै सुन्दर लोग्ने पाएकी छ श्री। रूमा नामकी एउटी साथीले भनी तिमीलाई साह्रै माया गर्छ है, यति राम्री ससीलाई किन माया नगर्ला, म जस्ती साधारण केटीको खै के हुने हो। विवाहित साथीहरू घुमाई फिराइकन फेरि त्यही कुरामा आउँछन्, एक दिनमा कतिपटकसम्म हुन्छ तिमीहरूको? उनीहरूको प्रश्नले म भित्र फेरि त्यही भावनालाई जन्म दिन्छ, मन भारी बन्छ, स्वयंलाई अत्यन्तै लाचार महसुस गर्छु। भन्छु कतिपटक थाहै छैन, साथीहरूमा सबैभन्दा बढी मिल्ने साथी शर्मिन हो। उसले हाँसेर भन्छे लुकाउँदैछस्? लुकाउनु पर्ने कुरा नै के छ र, यो सब चर्चा गर्न मलाई राम्रो लाग्दैन। के भन्छस्, अहिलेसम्म बच्चा भएको छैन र अहिले नै यो सब राम्रो लाग्न छोडिसक्यो? बिहेको कम्तीमा 5-6 वर्ष त यो साह्रै आनन्ददायक लाग्छ नि। कस्तो आनन्द, मलाई आनन्द सानन्द केही थाहा छैन, म उत्तर दिन्छु। मतलब थाहा छैन, मात्र पीड़ा हुन्छ, पीड़ा हुन्छ। उसो भए डाक्टरलाई देखा, पीड़ा त नहुनु पर्ने हो। अल्ताफले डाक्टरलाई देखाउन चाहँदैन, जिद्दी गरेको छ। आफूलाई भने मैले देखाएकी थिएँ, त्यही कुरालाई लिएर रिसाएको छ। के भन्छस्, हामी त सुखी छौ, यद्यपि अरू समस्याहरू छन्। यस्तो कुनै समस्या छैन। कस्ता समस्या? पढ्ने इच्छा छ तर लोग्नेले पढ्न दिइरहेको छैन, जागिर खान चाहिरहेको छु त्यो पनि दिँदैन, न्युजभरि घरमा बसी बसी दिक्क हुनु राम्रो लाग्दैन, मलाई पनि राम्रो लाग्दैन। दुवै मिलेर केही गरौं न, पढाइ लेखाइ या फेरि अर्को कुनै कामकाज हुन्छ, विचार गरौंला। आफ्नो लोग्नेलाई भन, म पनि भन्छु घरमा बसी बसी लाग्छ, शरीरमा खिया लाग्दैछ। दिउँसभरि यही कुरा दिमागमा घुमिरह्यो, कुनै काम या फेरि पढाइ शुरू गर्न पाए। अल्ताफ अफिसबाट फर्केपछि उसलाई भने, सुन दिउँसभरि घरमा बसिरहन राम्रो लाग्दैन, मैले केही गर्नुपर्छ। ओछ्यानमा पल्टिएकै अवस्थामा अल्ताफले बेन्सन एण्ड हेजेज चुरोड सल्कायो, ओठमा चुरोड दबाएर भन्यो, के गर्नुपर्छ, बीए ज्वाइन गरौं कि? यो फेरि कसको सल्लाहले हो? रुबिना आएकी थिए? होइन, मेरी सङ्गिनी जसको कम उमेरमा बीए भएको थियो, उनीहरूले फेरि पढाइ लेखाइ शुरू गर्दैछन्, कलेज विश्वविद्यालयमा जाँदैछन्। वा कस्ता रहर हुन्, कमिलाका प्वाख आएपछि यस्तै हुन्छ। मैले काइयोले कपाल कोरिरहेकी थिएँ, काइयो भएको हात काँप्यो, मानौ कसैले शरीरमा चिसो पानी खनाएको होस्। शान्त स्वरमा भने, तिमी बदलिँदै गएका छौ अल्ताफ। बदलेको होइन, जस्तो देउता उस्तै पूजा, शब्दहरूलाई चबाउँदै अल्ताफले भन्यो। अल्ताफले जानी बुझी मन दुख्ने कुरा गर्छ, मलाई लाग्छ ऊ यो चाहन्छ कि उसका यो कुराबाट मेरो मन दुखोस्, उसले दिएको खाना र लुगा लगाउँछु त्यसैले नचाहेर पनि यो शरीर त उसको लागि ओछ्याउनु नै पर्छ, ताकि आफ्नो इच्छा अनुसार उसले यसलाई कुल्चन सकोस्। म दिन प्रतिदिन एउटा जड वस्तु बन्दै गइरहेकी थिएँ, मेरो सोच मेरो भावावेग सबै लुप्त हुँदै थियो। अल्ताफप्रति मेरो मनमा केवल शून्यता मात्रै बाँकी थियो, मात्र एक किसिमको नजिक बस्ने बानी परेकी थिएँ। कसैसँग बस्ने बानीको विकास त गर्नै सकिन्छ, कुनै पनि जीव या मान्छेसँग। अल्ताफलाई यिनीहरूभन्दा रत्तीभर फरक पाउँदिन म, ऊ कुनै पनि नपुंसक मान्छे या पशु हुन सक्छ, मेरो लागि ऊ कुनै अपरिहारी लाग्दैन। मलाई लाग्छ ऊ नभइदिएको खण्डमा पनि मेरो जीवन चल्नेछ, मेरो जीवनशैलीमा खासै अडचनहरू आउने छैनन्। एक दिन मेरो एउटा मावली भाइ मलाई भेट्न आयो, रतन मेरो उमेरकै छ, साथी जस्तै थियो। ओहो, ठूलो गृहस्थी चलाउँदैछस्, 10 दिनकै केटी पनि यति जिम्मेवार कसरी बनी? पूरा घर हेरेर रतनले भन्यो, केटीहरू गृहस्थ हुन सक्दैनन् भने अरू के सक्छन्? मेरो उदास जवाफ थियो। रतनसँग बाल्यावस्थाका कुरा भए। एकपटक रतन मेरो लागि अम्बा टिप्न भनी रूखमा चढ्दा रूखबाट खसेर उसको खुट्टा भाँचियो, त्यसका लागि कति रोएकी थिएँ म। तिमीलाई टुटुलको घटना याद छ, कसरी पिटाई खाएका थियौ? के अचेल पनि मामा राति भूत भूत भनेर बिउजनुहुन्छ? मेरो आँखामा ती दिनहरूप्रतिको मोह नाचिरहेको थियो। रतन साह्रै चञ्चले केटा हो, विश्वविद्यालयमा पढ्छ, दुई तीनवटी केटीहरूसँग उसको परिचय भइसकेको थियो। उनलाई कसरी प्रेमजालमा फसाउन सकिन्छ उसले यही मौका खोजिरहेको थियो। यही कुरामा हामीहरूले खुब ठट्टा गर्यौं। रतनले ओठ बिगार्दै भयो, वास्तविक कुरा थाहा छ हेरा, दुई चार पैसा खर्च गर्ने हो भने केटीहरू सजिलै पटिन्छन्। कस्तो खर्च? जस्तो क्यान्टिनमा चिया समोसा वा चाइनिज खाना खुवाउनु या फेरि केही उपहार आदि किनेर दिनु होइन होला। केटीहरू यति मात्रै प्राप्त गरेर के पो खुसी होलान्, उनीहरू यति लोभी हुन्छन् र, मैले भने। तिमीलाई केटीहरू भने थाहा छैन कति दुष्ट हुन्छन् तिनीहरू, रतनले भन्यो। दुष्ट हुन्छन् भने फेरि उनीहरूलाई नै प्रेम गर्नुपर्ने कारण के त? कारण छ, किनकि प्रेम नगरेर सुखै छैन। दुष्टहरूलाई प्रेम गर्नुपर्ने भयो त, यस बाहेक अरू कुनै उपाय पनि छैन। यो उनीहरू बिना तिम्रो कुनै उपाय छैन, रतनले जान चाह्यो। मैले नै उसलाई रोकेर भने, खाना खाएर जानु, दिउँसो हामी दुईले सँगै खाना खायौं। रतनले भन्यो, तिमी साह्रै सुखमा छौ। सुख कुन चरीको नाम हो? के ठूलो घर, गाडी, राम्रो खाना, टीभी, डिस एन्टेना, यी सबै हुनुलाई सुख भनिन्छ? यही त हो, जे चाहिरहेकी छौ त्यो पाइरहेकी छौ। यो घरमा धेरै कुरा छन्, यो सत्य कुरा हो, तर जुन कुरा मैले चाहिरहेकी छु त्यो पाइरहेकी छु, यो कुरा असत्य हो। रतनले उत्तर दियो, भनिन्छ नि बढी सुखले मान्छेलाई बिगार्छ, तिमीलाई त्यही रोग लागेको हो। रतनले गुनासो पोख्यो, ऊ चाहन्छ कि उसकी बहिनी सुखमा भए सुखी रहनुपर्छ, यो सुखमा कहिले कुनै बाधा नपरोस्। रतनले दिउँसोको खाना खाएर भन्यो, ज्वाइँलाई भेटेर जाने इच्छा थियो तर साँझ एउटा अर्जेन्ट काम छ, मैले जानुपर्छ, तिमी अल्ताफसँग घुम्न आउनु। घरमा तिमीहरूलाई चारै सम्झिन्छन्, भन्छन् तिमीहरूको जोडी कति राम्रो जमेको छ, केही समय बस्ने गरी आउनु, ठिक छ? बेलुकी घर आएपछि मैले उसलाई रतनको बारेमा बताए कि ऊ यहाँ आएको थियो र दिउँसोको खाना खाएर गएको हो। अल्ताफले आँखा तर्दै भयो, को रतन? उही इनायत मामाको छोरा, चिनिनौ? केही दिन पहिला तिमीलाई एउटा सर्ट उपहार दिएको थियो नि। ए, के भन्थ्यो उसले? कुराकानी गर्यो। के कुरा गर्यो? तिनै आफ्ना बाल्यावस्थाका कुरा, आफ्ना विश्वविद्यालयका कुरा। अरू अरू के? तिनै गफगाफ। यहाँ घरमा यिनै बाल्यावस्थाका कुरा गर्न आएको थियो? मामाको छोरासँग बाल्यावस्थाका त कुरा हुन्छन्, हामी त साथैका हौ। म त 10 वर्षकी हुन्जेलसम्म नैनीहालमा थिएँ। अल्ताफले प्रश्न गर्यो, ठूलो उमेरको कुनै कुरा भएन? ठूलो उमेर भनेको यही कि तिम्रो लोग्ने कस्तो छ, तिमीलाई ऊ राम्रो लाग्छ कि लाग्दैन, सहन हुन्छ कि हुँदैन, उसलाई छोडेर जाने इच्छा हुन्छ कि हुँदैन, तिम्रो बारेमा त कुनै कुरै भएन, मैले उत्तर दिएँ। हो, ऊ सबै आफूमा मात्रै रमाइरह्यो, मलाई बिर्सिदियो। तिमीलाई किन पो बिर्सन्थे र? मलाई कसरी विश्वास हुन्छ कि तिमीले मलाई बिर्सिएनौ? यो सबैभन्दा मलाई के फाइदा होला भन त? पक्कै फाइदा हुन्छ, फाइदा नहुने भए किन भन्थे? तिमीले के भन्दैछौ? मैले त केही बुझ्न सकिरहेकी छैन। कसरी बुझौली? तिम्रो त दिमाग खराब भएको छ, अल्ताफले यही उत्तर दियो मलाई। साँच्चैकै मेरो टाउको फनफनी घुमिरहेको थियो। अल्ताफ खाना खाने बेला बारम्बार बोलिरहेको थियो, महावली भाइको नजर धेरै राम्रो हुँदैन, ऊ फेरि किन आउँछ यहाँ? आवश्यक भए पनि आउनुपर्ने काम के छ उसको? रातभरि मलाई निद्रा परेन, श्वास बन्द होला चाहिँ भयो, बिस्तारै उसले मलाई कहाँ धकल्दैछ। अल्ताफले चाहन्छ कि रतन फेरि कहिले नआओस्, मैले उसको यो कुरा मान्नै पर्छ किनकि यो घर अल्ताफको हो, समय समयमा उसले यो कुरा मलाई चेत गराउँदै आएको छ। आफ्नो कुनै आफन्तलाई म यस घरमा मैले चाहेर पनि बोलाउन सक्दिनँ, यो कुरा पनि उसले राम्ररी नै सम्झायो। मेरो कुनै पनि चीजमा कुनै हक छैन, न सम्पत्तिमा र न स्वतन्त्रतामा। मावली भाइको नजर धेरै ठिक हुँदैन, यो भन्नुको तात्पर्य के हो? के रतनले मलाई कुदृष्टिले हेर्छ? अल्ताफ अनाहकमा शंका गर्छ, मलाई थाहा छ। यो आधारविहीन शंकाको कारण यो हो कि उसले यो मानिरहेको छ कि म कसैप्रति आकर्षित भइरहेको छु, रतनप्रति। एक साँझमा अल्ताफका तीनजना साथीहरू घरमा आए, उनीहरूसँग मेरो परिचय छ। अल्ताफले उनीहरूका घरमा मलाई लगिसकेको थियो। जब उनीहरू बैठक कोठामा मजाले गफ गरिरहेका थिए, मलाई पनि त्यहाँ गएर उनीहरूसँग चिया खाने, केही कुरा गर्ने इच्छा भयो। कपालमा काइयो गरेर जानै आँटेकी थिए, अचानक अल्ताफ कोठामा आएर उसले भन्यो, मैले उनीहरूलाई भनिसकेको छु कि तिमी बिरामी छौ र सुतेकी छौ। Da 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 मैले भने किन म त बिरामी छैन अचम्म मानेर मैले सोधे उनीहरूलाई भनिसकेँ कि तिमी बिरामी छौ त्यो कोठामा तिमी जानु आवश्यक छैन उनीहरू त्यति राम्रा मान्छे होइनन् तिमी आफैले भनेका थियौ हेदर मन्जुर लतिफ तिम्रा नजिकका साथीहरू भनेर अरे छोड ती सबै वायात कुरा थिए अल्ताफले आँखा तर्दै भन्यो किन उनीहरूले त्यस्तो के गरेर यिनीहरूले कुनै पनि कुकृत्य बाँकी राखेका छैनन् मसँग त कुनै दुर्व्यवहार गरेका छैनन् यसको मतलब तिमी मेरो कुरा मान्दिनौ तिमी त्यहाँ आफ्नो शरीर देखाउन जान खोज्दैछौ शरीर देखाउन जाउँला तिमीलाई यस्तो लाग्छ हो यस्तै लाग्छ तिमी यति तुच्छ विचारका भइसक्यौ छिछी जति छिछी गर्नु छ कोठामा गर त्यो कोठामा तिमी नआउनु मैले भनिदिएको छु त्यो कोठाबाट हाँसोको आवाज आइरहेको थियो उनीहरूले रक्सी पिउँदै थिए प्राय साँझतिर उनीहरू स्कच विस्कीको बोतल खोलेर बस्छन् म कोठामा एक्लै बसिरहन्छु स्वयंलाई नितान्त एक्लो महसुस गर्छु मानव यो संसारभरि आफ्नो कोही छैन मलाई सबैले अल्ताफलाई आफ्नो मान्न सिकाएका थिए उसलाई त मैले आफ्नो मान्थे पनि तर यो कस्तो आफन्त हो जो एक्लै मोजमस्ती गरिरहेको छ मलाई एक्लै छोडेर अचानक मैले मेरा आँखाभरि आँसु भरिएको अनुभूति गरे रोक्न सकिन सिरानी भिजियो राति आफ्ना साथीहरूलाई पठाइसकेपछि अल्ताफ आयो मुखबाट रक्सीको गन्ध आइरहेको थियो मेरो नाकमा त्यो दुर्गन्धले साह्रै पीड़ा गर्यो अल्ताफको जिरो लड़खडाउँदै थियो उसले भन्यो लेट मी लभ हिरा मैले आफ्नो शरीर एकातिर हटाएँ अल्ताफले मलाई आफूतिर तान्यो मेरो हात जोरले समातिरह्यो मैले छुटाउन चाहे तर उसको ताकतका अगाडि म कमजोर देखिएँ उसले मेरो हात मर्कायो मैले पीड़ाले जिच्याउँदै भने खबरदार मलाई नछौ अचानक अल्ताफले मेरो गालामा बेसरी हिर्कायो म छक्क परे अल्ताफ मेरो लोग्नेले मलाई पिट्दैछ पहिला त विश्वासै भएन झगडा हुन्छ ठिक छ तर अन्तत उसले ममाथि हातपात गर्यो उसले मलाई अझ बढी छक्क पार्यो जब उसले मेरा गालामा लगातार हिर्काउन थाल्यो म आफ्नो पूरा ताकत लगाएर पनि स्वयंलाई छुटाउन असमर्थ भए
हम भी तो पड़े हैं राहों में हम भी तो पड़े हैं राहों में उन प्रतिदिन
अल्ताफले घरमा यो उर्दी जारी गर्यो कि म कुनै पनि फोन रिसिभ नगरौं घर बाहिर जान प्रतिबन्ध लगायो मेरो कुनै आफन्तलाई पनि यो घरमा आउन मनाही थियो अल्ताफका साथीभाइ समक्ष जान पनि प्रतिबन्ध भयो छतमा जान समेत रोक लगाइयो मानिनौ भने घरबाट निस्कनु पर्नेछ तिमी मलाई घरबाट निस्कनका लागि भनिरहेका छौ हो भन्दैछु अल्ताफ दिन प्रतिदिन साढे झैं भइरहेको थियो उसले मलाई मानौ एकै गाछमा खान चाहन्थ्यो म यस्तो हुन दिन चाहदिन थिएँ तर म ताकतमा धेरै कमजोर पर्दछु एक दिन मेरा आमा बाबा दुवै आए उनीहरूलाई खबर दिएर बोलाइएको थियो मैले आमा बुबालाई केही नलुकाएर भने म यहाँ एक पल पनि बस्न चाहन्न आमा छक्क पर्नुभयो उहाँले भन्नुभयो पागल त भएनस् त अझै पनि के त बच्चा छस् ठूली भइसकिस् बुद्धि कहिले पलाउने हो पागलपन नदेखा छोरी म एक बस्दिन दुई बस्दिन बस्दै बस्दिन किन बस्दिनौ अल्ताफले मलाई पिट्छ दुवैजना डराए हो मैले स्पष्ट भनिदिए के भन्दैछस् आमाबुबा दुवै गम्भीर देखिए त्यसै बेला अल्ताफ आइपुग्यो आमाबुबालाई अभिवादन गर्यो उसले भन्यो हालचाल त राम्रै छ अब्बा अम्मा सुनेको थिए तपाईँलाई डायबिटिज भएको छ हो बाबु स्वास्थ्य त्यति ठिक छैन मेरो बुवा आमाले भने मेरो एउटा साथी डायबिटिज हस्पिटलमा डाक्टर छ भोलि बिहान म गाडी पठाइदिउँला तपाईँ काइगोली आउनुहोला म आफै तपाईँलाई अस्पताल लिएर जाउँला हुन्छ बाबु आमाले राहतको श्वास लिनुभयो अल्ताफले नै कुराको उठान गर्यो उसले भन्यो हिरालाई के भएको छ सोध्नुहोस् न उल्टो पाल्टो काम गरिरहन्छ आजकल तपाईँहरूले अब उसैबाट सबै कुरा सुन्नुहोस् र जे ठिक लाग्छ गर्नुहोस् तिमी आफैले भन ऊ तिम्रो स्वास्नी हो आमाले बिस्तारै भन्नुभयो स्वास्नी भए त के भयो श्रीमतीको कुनै दायित्व पूरा गर्छ र यसले यसलाई सोध्नुहोस् न आमाले भन्नुभयो कि यो कुरा साँचो हो हिरा अल्ताफले के भन्दैछ सुन्दैछस् किन सुन्दिन र बहिरी छैन नि म पनि मैले भने जिम्मेवारी पूरा किन गर्दिनस् भन् आमाले भन्नुभयो मेरा बुढा आमा बाबु यस घरमा बस्छन् आफ्नै छोरीलाई सोध्नुहोस् उनीहरूको कुनै सेवा गर्छ यसले उनीहरूले के खान्छन् कति बेला खान्छन् केही थाहा हुन्छ यसलाई मेरो बारेमा पनि त कसैले चासो दिँदैन मैले नङको तर्दै भने मतलब तिमी यो चाहन्छौ कि मेरो बुढा बाबु आमाले तिम्रो स्याहार सुसार गरून् अनि तिमी महारानी जस्तै खाटमा मजाले ठाटले बस त्यति धेरै चासो दिनुपर्ने पनि के नै छ र जसलाई जे खानु छ उसले त्यो आफै खान्छ मलाई थाहा हुन्छ कि तिम्रो आमा बुबाका लागि के खाना भन्दैछ यो काम त रमजानले आफै गर्छ कुनै समस्या छैन फेरि उनीहरूले बोलाएको बेला त म आफै गइहाल्छु नि घरमा बुहारी हुँदाहुँदै यो जिम्मेवारी रमजानको किन हो? अल्ताफले मेरो आमाबाबालाई हेरेर यो प्रश्न गर्यो। किनकि म भन्दा बढी उसलाई थाहा छ। फेरि अर्को कारण पनि छ, मैले अल्ताफतिर हेर्दै भने। के कारण? कारण यो कि मैले तिम्रो आमाबाबुको नोकर्नी बन्नका लागि तिमीसँग बिहे गरेको होइन। बिहे तिमीले मसँग कहिले गर्यौ र? अल्ताफले भन्यो, बिहे त मैले तिमीसँग गरेको हुँ। मैले जे भन्छु त्यो तिमीले मान्नुपर्छ। म मान्दिन। के गर्छौ तिमी? हेर्नुहोस्, आफ्नो छोरीको चाला उसले मेरा बुबा आमालाई देखायो। बुबाले भन्नुभयो, हिरा तिमी केही बढी नै बोल्दैछौ। अल्ताफले त कुनै पनि कुरा गलत बोलेन। आमाले पनि भन्नुभयो, सासू ससुराको सेवा नगरेर के पतिको माया मिल्छ र? मलाई त तैँले देखेकी छेस, भालेको डाको उठेर ससुरालाई आयुबको पानी दिन्छु। सासू आमा तीन वर्षसम्म ओछ्यानमा थलिनुभयो, मैले एक्लै सबै सम्हाले, तिमी मेरी छोरी भएर। मैले ठाडो जवाफ दिएँ, तपाईँले गर्नुभयो भन्दैमा मैले गर्नै पर्छ र? यही नियम हो। नियम बदल्न सक्छौ के? जस्तो रीति चलिआएको छ त्यो त तिमीले गर्नै पर्छ। मलाई जे राम्रो लाग्दैन त्यो म गर्दिन। सुन हिरा, तिम्रो इच्छाले यो घर चल्दैन। अल्ताफको आवाजमा कडापन थियो। किन चल्दैन भन्छौ? यो मेरो घर हो, प्राय भनिरहन्छौ। आफ्नो घरको कामकाज आफै गर। यदि यो घर मेरो हो भने त मेरो इच्छाले यो किन चल्दैन? कामका लागि म अनि इच्छा र अर्डरका लागि तिमी? मुख सम्हालेर कुरा गर, सोमत नभएकी केटी, उसले मलाई गाली गर्यो। मैले केही बोल्नु पूर्व आमाले भन्नुभयो, त चुप लाग। म चुप लाग्नुपर्ने भयो। म बिग्रेकी केटी भए, पराई पुरूषसँग मोजमस्ती गर्न चाहन्छु। म राम्रो चरित्र कि छैन, लुकेर आफ्नो मावली भाइसँग सम्बन्ध राख्छु। अल्ताफ मेरो पति हो, मैले यो बुझ्न गाह्रो भइरहेको छ। किनकि पतिको कुरा त म मान्दै मान्दिन, साथी किचकिच गर्छु। उसले आफ्ना आफन्त साथीभाइ सामु मुख देखाउन सकिरहेको छैन। आमा बुबाले जानुभन्दा पहिला मलाई अर्को कोठामा लगेर सम्झाउनु भयो। मैले सोधेँ, के भन्नु छ? यति एकान्तमा किन ल्याउनु भयो?
हम डूब गए हैं आहों में।
बुबाले भन्नुभयो, ज्वाइँले जस्तो भन्छन् त्यसरी नै हिँड, बढी जिब्रो चलाउने काम नगर। तिम्रो पनि कम दोष छैन। आफ्नो वरिपरि हेर, बंगाली छोरीचेलीहरूले के गर्छन्? तिम्रो आमाले के गरी? तिम्रो हजुरआमाले के गर्नुभयो? यिनीहरू कसैको पनि आफ्नो लोग्नेसँग कहिले कुनै विरोध भएन। तिमीसँग मात्र यो किन भइरहेको छ? जब तिमीसँग नै यो भइरहेको छ भने यो सोच्नै पर्ने भयो कि तिमीमा नै कुनै कमी छ। गडबडी जे छ त्यो उसमा नै छ, ममा कुनै कमी छैन। कुरा नगुमाओ, सबैले भन्छन् अल्ताफ साह्रै राम्रो केटा हो। सबैले भन्दैन के हुन्छ? उसको बारेमा जति मैले थाहा पाउँछु त्यति त अरू कसैलाई थाहा छैन। तिम्रो दिमाग अहिले ठिक छैन, पछि थाहा पाउनेछौ यो कुरा। फेरि रतन यहाँ किन आउँछ? रतन यहाँ आउँदा के फरक पर्छ? अल्ताफले जसलाई राम्रो मान्दैन ऊ यहाँ आउनुको अर्थ के? तर किन किन राम्रो मान्दैन यो त थाहा पाउनु पर्यो। मानौ भोलि उसले तपाईँहरू यहाँ आएको राम्रो नराम्रो मान्न सक्छ, अनि के तपाईँहरू आउनुहुन्न र यो कुरा मैले सहजै स्वीकार गरौंला? मैले फेरि बुबा आमाकै गाली खाएँ। तिमी केही बढी नै बोलिरहेकी छौ हिरा, हामीसँग तिमीभन्दा बढी बुद्धि छ, तिमीभन्दा बढी दुनियाँ देखेका छौ हामीले। जे भन्दैछौ त्यो सुन, अझै पनि समय छ, सुधार आफूलाई। योभन्दा राम्रो म बन्न सक्दिनँ, मैले भने। आफ्नो भाग्य आफ्नै हातले बर्बाद नगर हिरा। मेरी छोरी भएर तिम्रो यो निष्ठा, जहिले घरमा बोलाएर छोरीको बारेमा गुनासो गर्छ भने योभन्दा लज्जास्पद कुरा अरू के हुन सक्छ? छी छि, उहाँहरूले दिक्क मान्नुभयो। बुबा आमा उदास मुहार लिएर फर्किनुभयो। मैले उनीहरूसँग कुनै राहतप्रद वचनबद्धता गर्न सकिनँ। मैले उनीहरूसँग यो वचनबद्धता गर्न सकिनँ कि म राम्री छोरी बनेर देखाउनेछु, राम्री स्वास्नी बनेर रहनेछु र लोग्ने तथा सासू ससुराले भनेको मान्नेछु। अल्ताफको टाउकोमा मायालु स्पर्श गर्दै उनीहरूले भने, सुखी रहो बाबु। उनीहरू गइसकेपछि अल्ताफ आफ्नो छाती फुलाएर विजयी मुस्कानका साथ हिँडिरहेको थियो। उसले यो कुराको राम्रो पाठ पढायो कि हरेक अवस्थामा हि इज राइट, अर्थात ऊ नै ठिक छ। बैठकमा यो कुराको तय गरियो कि मैले फोन छुन पनि पाउने छैन। फोन त मैले गर्न पाउँदिन, आएको फोन पनि सासूले उठाउनुहुनेछ। घरको मुख्य ढोकामा तालचा लगाइएको छ ताकि मेरो परिचित कोही पनि यस घरमा आउन नसकोस्। चाँचो सासू आमासँग रहने भयो। अल्ताफको नयाँ नियम यही थियो, तर म यो कैदलाई सहेर बस्नेवाली होइन। म केही गर्न पाइरहेकी थिएन र विवश भई छटपटाइरहेकी थिएँ।
Thank you.
मलाई फोन गर्न आवश्यक नहोला, तर के मैले चाहँदा कसैलाई फोन गर्न नपाउने? मलाई यो प्रतिबन्ध किन? यो कैद होइन, केवल अपमान हो, मात्र अपमान। म के यति तल्लो स्तरकी मान्छे हुँ जो एउटा म जस्तै मान्छेले मलाई प्रताडित गरिरहला र म त्यो चुपचाप सहिरहला? अल्ताफले कुरै कुरामा भनिसकेको छ कि उसले दिएको खान्छु, त्यसैले उसको कुरा आदेश मैले मान्नुपर्छ। कसैको खाँदा लगाउँदा आफ्नो सम्पूर्ण तन मन र स्वतन्त्रता गुमाउनुपर्छ भने म उसको नखान पनि त सक्छु। उसको दमन शोषण सहनुभन्दा उसले दिएको रोटीको टुक्रा नखान पनि सक्छु। म एक्लोको हातमुखको समस्या टार्न के त्यति गाह्रो होला र समस्या परे पनि थोरै पर्ला? जो भोगिरहेकी छु त्योभन्दा त सहज नै होला। खाना र कपडाको मोल के मैले आफ्ना सम्पूर्ण इच्छाहरूको तिलाञ्जली दिएर पूरा गर्ने हो? मलाई यस्तो पनि लाग्छ, वास्तवमा मैले आफैलाई नै अपमानित गर्दैछु। मैले यदि स्वयंलाई कसैको ढोका अगाडि अपमानित हुन दिइरहेकी छु भने यसको अर्थ यो भयो कि मैले आफूलाई अपमानित गरिरहेकी छु। अल्ताफको जीवनमा म कुनै परिवर्तन आएन, ऊ जस्तो थियो उस्तै छ। यति बेलासम्म उसलाई फाइदा यो भयो कि उसलाई राति खेल्नका लागि एउटा जिउँदो पुतली प्राप्त भयो, तर मलाई के मिल्यो? बुबाको घरमा खाना र कपडा मिल्थ्यो, सो यहाँ पनि मिल्यो, तर बुबाको घरमा शारीरिक यातना खप्नु पर्दैन थियो जुन कुरा यस घरमा खप्नुपर्छ। त्यसैले मलाई यो लाग्दैन कि मेरो बुबाको घर मेरा लागि कुनै राम्रो ठाउँ थियो, किनकि त्यही घरमा मलाई यस घरका लागि बनाइएको हो। अरू केही पनि गरिएन, म राम्रो खाना पकाउन सकौं, राम्रो बोल्न सकौं, श्रृंगार पटार गर्न सकौं, यही तालिम दिइयो मलाई त्यो घरमा। म आफ्नो लोग्नेलाई खुसी पार्न सकौं, म दबाव सहौं, कैदी झैं बनौं, यही कुराको शिक्षा दिइयो मलाई। र मैले पनि यो सबै चुपचाप नबुझेरै सिकिरहे, सोचेकी थिएँ सायद यो नै वास्तविक सुख हो, तर कहाँ, सुख त मैले पाएकी नै छैन। मेरो विचारमा यो मेरो वास्तविक सुखको बाटो होइन। सुखका लागि अरूमाथि आश्रित रहनु राम्रो होइन। पतिले यदि सुख दिन्छ भने सुख पाइन्छ, दिँदैन भने पाइन्न। यो कुराले मलाई सताइरह्यो, मैले स्वयंलाई एउटा जड जस्तै अनुभव गरिरहेकी थिएँ। अल्ताफ त सुखमा नै छ, आराम छ उसलाई, जति बेला जस्तो इच्छा लाग्छ गर्छ, खान्छ पिउँछ, जागिरी गर्छ, मोजमस्ती गर्छ। उसलाई छेकबार गर्ने कोही छैन, मेरो हैसियत उसलाई रोक्ने टोक्ने छैन, किनकि न उसले मलाई मैले दिएको खान्छ न केही पहिरिन्छ। केवल खाना र कपडामा कस्तो स्थिति निर्भर छ यो सोच्न पनि सकिन्न कि यो सम्भव छैन कि म आफ्नो कमाईमा बाँचु। हुन सक्छ, किन हुन सक्दैन र मान्छेले के गर्न सक्दैन? मान्छेको जीवनमा सब थोक सम्भव छ। घरको यो बन्दी जीवनले बिस्तारै मेरो दिमागलाई बिगार्दैछ। कहिलेकाहीँ विचार आउँछ चुपचाप निस्केर कतै जाउँ, कसैलाई थाहा हुने छैन कि कहाँ गए, टाढा कतै गएर केही न केही त गरौंला, संसारमा कामको कुनै कमी छ र? फेरि सोच्दछु यी केटीहरू जो हाउसवाइफ बनेर बसेका छन् यिनीहरू त सुखी देखिन्छन्। कसैलाई कुनै गुनासो छैन कि उनीहरू साँच्चैकै सुखी छन् या फेरि सुखी भएको नाटक गर्छन्। एक साँझ जति बेला अल्ताफ अफिसबाट आएको थिएन, लतीफ हाम्रो घरमा आयो। सासूले रमजानलाई पठाएर गेट खोलाइन्। लतीफ अल्ताफको साथी हो। घरमा प्रवेश हुने बित्तिकै ऊ भाउजू भाउजू भनेर चिच्याउन थाल्यो। उसको बोलावट सुनेर मैले भने, तपाईँ बस्दै गर्नुहोस्, भित्र अलिकता काम बाँकी छ, त्यो काम भ्याएर आउँछु। के काम छ लाग्छ, व्यवस्था गर्दै हुनुहुन्छ? म अलिकता अत्तालिएँ। वास्तवमा म अल्ताफको बारेमा सोचिरहेकी थिएँ कि कतै उसले म लतीफ सामु गएकोमा कुनै झमेला नगरोस्, अनाथमा लतीफको अपमान होला। आजभोलि तपाईँलाई के भएको छ? तपाईँ हाम्रो घर पनि आउनुहुन्न, फेरि यहाँ आएको बेला पनि हाम्रो सम्म आउनुहुन्न। सुनेको थिएँ कि तपाईँ बिरामी हुनुहुन्छ, अहिले कस्तो छ? लतीफले प्रश्न गर्यो। मैले कुनै जवाफ दिइनँ, भन्नका लागि केही छ जस्तो पनि लागेन। लतीफले फेरि भन्यो, हामीहरूले तपाईँलाई साह्रै मिस गर्छौं भाउजू। मैले लामो सास छोडेँ। के भएको छ, केही बोल्नुहुन्न? मैले फेरि पनि लामो सास छोडेँ। सानो छँदा जब बाबुआमाले हप्काउँथे तब मन शान्त गर्नका लागि म कतै एकान्तमा गएर बस्थेँ। घाँटी मेरो आएर सारा दुःख जम्मा हुन्थ्यो, पिठोमा कसैले हात राखेपछि रोइदिन्थे। लतीफको कुराले म झण्डै रोइसकेकी थिएँ, स्वयंलाई रोके। लतीफले भन्यो, भाउजू हामीहरू पनि त तपाईँका आफ्ना हौ, भन्नुहोस् न के भयो? तपाईँ यति राम्रै केटी हुनुहुन्छ, तपाईँको मुहार यति मलिन रहोस्, हामीलाई कसरी सह्य हुन सक्छ? आखिर तपाईँलाई भएको के छ? होइन केही भएको छैन, घरमा कुनै कुराको कमी छैन, मैले उत्तर दिएँ। अभाव केवल भौतिक वस्तुको मात्रै हुन्छ र अरू कुनै चीजको हुँदैन। म चुप रहे। कमी कति कुराको छ यसको मलाई राम्रो ज्ञान छ। मेरो हाड मासुलाई मात्रै थाहा छ कि कमीले मेरो शरीरलाई कति प्यासी राखेको छ। अतिथले हाँस्दै भन्यो, अल्ताफमा यो गुण छ। कस्तो गुण सोध्नु पर्यो, त्यसैले सोधिहाले। उसो त उसका गुणहरूका बारेमा जान्ने इच्छा थिएन। जसमा कमजोरी यति धेरै हुन् उसमा गुण नै के हुन सक्थ्यो र? उसले कुनै केटीलाई आँखा उठाएर पनि हेर्दैन थियो। बिहे भन्दा पहिला हामीहरूलाई जिस्काउँथ्यौं कि यस्तै हो भने तेरो बिहे हुनेवाला छैन। सायद उसको बिहे गर्ने इच्छा नै थिएन। उसले के भन्थ्यो त? मैले सोधेँ, किनकि उसको यो विचित्रको खुबीले मलाई आकर्षित गर्यो। ऊ मात्रै हाँस्थ्यो र हाँस्नुको खास अर्थ हुँदैनथ्यो। उसो भए बिहे नै किन गर्यो त? अकस्मात हामीले थाहा पायौं कि उसको बुबाले उसलाई बिहे गर्न दबाव दिइरहनु भएको छ। केटाले बिहे गर्नै पर्छ। ऊ त केटीहरूलाई देखेर 10 कदम टाढाबाट हिँड्थ्यो। हामीले सोच्यौं कि बिहेपछि सब ठिक हुनेछ, त्यसैले हामीहरूले पनि बिहे गर्नका लागि उसलाई दबाव दियौं। मैले ध्यानपूर्वक उसका कुरा सुनिरहे। साह्रै छक्क पार्ने कुरा थियो। लतिफले हाँस्दै भन्यो, जस्तो हामीले सोचेका थियौं बिहेपछि सबै ठिक भइहाल्यो, त्यही भयो पनि के? त्यही भयो? मैले पनि हाँस्दै प्रश्न गरे। भयो या भएन त्यो कुरा त तपाईँलाई राम्ररी थाहा छ, अचेल जोइटिङले भएको छ। म चुप लागे। लतिफलाई अल्ताफको कमीका बारेमा केही भन्न सक्दैनथे। मेरा दुईवटा बानीहरू कहिले छोड्दैनथे, एउटा नङ कोतर्नु र अर्को साड़ीको छेउ औंलामा लपेट्नु। मेरो समस्या यस्तो छ कि दुनियाँको कुनै पनि मान्छेलाई यो समस्या म भन्न सक्दिन। आमा बुबाले थाहा पाउन चाहन्छन् तर म भन्न सक्दिन। लतिफलाई पनि केही बुझाउन सक्दिन। मेरो जिब्रो लज्जाबोधले जड भइदिन्छ। घरमा पस्ने बित्तिकै अल्ताफले देख्यो म लतिफसँग कुरा गरिरहेकी छु। ओहो, के छ हालखबर? कतिखेर आएस त? अल्ताफले हार्दिकताका साथ भन्यो। धेरै बेर भयो, भाउजूसँग बसेर गफ गर्दै थिए। अरे हिरा, केही चियापानी खुवायो कि खुवाएनौ? छैन, तपाईँहरू बस्दै गर्नुहोस्, म बनाएर ल्याउँछु। आफैले चिया बनाएर ल्याए, अल्ताफले भन्यो। वा, लतिफको कारणले मैले आज हिराले बनाएको चिया पिउँदैछु। लतिफ त सधैँ आउने गर है। अल्ताफले चियाको घुटकी लियो र मतिर मुग्ध भावले हेर्यो। अल्ताफभित्र त्यो भयानक रूपको लेस मात्र पनि थिएन। विश्वास नै हुँदैन, यही मान्छेले मलाई कसैसँग कुरा गर्नबाट प्रतिबन्ध लगाएको छ। हेर्दा त यस्तो लाग्छ मानव यति बेरसम्म मैले लतिफको साथ दिएकोमा ऊ म प्रति आभारी छ। लतिफले भन्यो, भाउजूलाई लिएर कुनै दिन हाम्रो घरमा आउन। लाग्छ भाउजूले साह्रै बोर फिल गर्नुहुन्छ, एक्लै भएपछि यस्तै हुन्छ। यसका लागि साह्रै दुःख लाग्छ, तर के गरौं त? आफै भन् त, म त यसलाई समय दिन नै भ्याउदिन, घुमाउन पनि कतै लान सकेको छैन। अल्ताफका कुरा सुनेर मलाई अझ बढी आश्चर्य भयो। यसलाई के भयो? जो मान्छेले मलाई आज बिहान धम्काएर भन्यो कि मेरो घरमा बसेर तिमीले आफ्नो इच्छा गर्न पाउँदिनौ, यदि आफ्नो इच्छामा हिँड्न मन छ भने अन्यत्र गएर बस, त्यो मान्छेमा अचानक यति धेरै बदलाव कसरी? उसो भए कि अल्ताफलाई आफ्नो गल्तीको अनुभूति भयो त? हुन सक्छ, मान्छे सधैँ जनावर त रहँदैन। मान्छेको पशुको जस्तो व्यवहार एक दिन स्वत हराउँछ, नत्र मान्छे मान्छे हुनुको अर्थ के? लतिफले भन्यो, कुनै केटीलाई देखेर तिमी भाग्थ्यौ के? ती कुरा भाउजूलाई सुनायौ? अल्ताफले हाँस्दै भन्यो, किन नभागु त? बिहेपछि स्वास्नीलाई माया जो गर्नु थियो, त्यसैले त सबैबाट बचेर हिँड्थे। फेरि अट्टहास। अल्ताफले यस्तो नाटक गरिरहेको थियो मानव उसले स्वास्नीलाई साँच्चैकै माया गर्छ। लतिफले व्यङ्ग्य गर्दै मलाई भन्यो, के हो भाउजू यस्तो? बन्धन अलिकता खोखुलो बनाउनु पर्यो, नत्र भने यो कुवाको भ्याकु त भइसक्यो। अल्ताफले हाँस्दै भन्यो, बिहे नगर्नु, आफ्नो भलो चाहन्छौ भने बिहे नगर्नु, मान्छे हौ, गौ प्राणी बन्नु पर्ला। ए, उसो पो हो, उसो भए त म त्यो बाटो हिँड्दै हिँड्दिन। त्यसो भए स्वास्नीले साँच्चैकै गुलाम बनाएरै छाड्छ त? हो, कुनै शंका छ? अल्ताफले हाँस्दै भन्यो, भाउजू तपाईँले यो ठिक गरिरहनु भएको छैन, पछि मेरी स्वास्नीले पनि तपाईँलाई देखेर सबै कुरा सिकी भने के गर्ने? अल्ताफले चुरोट सल्कायो। धुवा छोड्दै उसले भन्यो, तर स्वास्नीसँग हार्नुको फरक आनन्द छ। अल्ताफ बिस्तारै मुस्काउँछ, यदि ऊ मेरो श्रीमान हुँदैन थियो भने मेरो विचारमा यस्तो श्रीमानका लागि त प्रेममा ज्यान पनि अर्पण गर्न सकिन्छ। मेरो भन्नुको तात्पर्य यो हो कि पूर्णतः आत्मसमर्पण गर्नुपर्छ। अल्ताफले आँखा नचाउँदै भन्यो, यस्तो नगरेको खण्डमा किचकिच डाडु पन्यौ कुमार। दुवै साथी बेसरी हाँस्न थाले। म मौन बसिरहे। आफ्ना कानलाई विश्वास गर्न सकिरहेकी थिएन कि मैले यो के सुनिरहेको छु। अल्ताफले पूर्णतः एउटा ठगले झैं कुरा गरिरहेको थियो। लतिफ गइहाल्यो। दुवैजनाले ढोकामा उभिएर हात हल्लाएर विदा गर्यो। ढोका बन्द गरेर अल्ताफले सोध्यो, लतिफ कतिखेर आएको हो? 4 बजे। म घर आउँछु 5 बजे। यो 4 बजे यहाँ किन आएको हो? त्यो कुरा मलाई के थाहा? अल्ताफले न्यू खोज्न शुरू गर्यो। तिमीलाई पक्कै थाहा छ किनकि तिमीसँग त ऊ कुरा गरिरहेको थियो। आमाले भनेपछि रमजानले ढोका खोलिदिएर ऊ भित्र आएको हो। म उसलाई चिन्छु, त्यसरी उसलाई यहाँ बस्न भनिएको हो। मैले उसँग कुराकानी गरेँ, यसमा मैले केही गल्ती गरेँ जस्तो लाग्दैन। के भन्दै थियो म पनि त सुनौ न, अल्ताफले भन्यो। अरू के कुरा गर्दो हो र, तिम्रो बारेमा सुनाउँदै थियो। मेरो बारेमा के भन्दै थियो? गाली गर्थ्यो होला। किन गाली गर्ने? उसो भए के प्रशंसा गर्दै थियो? तिमीहरू नजिकै बसेर के मेरा गुणगान गाइरहेका थियो? नजिक बसेको तिमीले कतिखेर देख्यौ? मेरो आँखामा छारो हाल्न चाहन्छौ? छारो हाल्ने कुरा कहाँबाट आयो? मैले त केही बुझ्न सकिरहेको छैन। लतिफ तिम्रो साथी हो, तिमीलाई भेट्न आएको थियो, उसले मलाई बोलायो, त्यसैले मैले उसँग कुरा गरिरहेकी थिएँ। यति व्यवहार त राख्नै पर्यो। अल्ताफले झर्केर भन्यो, छोडा आफ्नो व्यवहार, लतिफ किन आएको थियो साँचो कुरा भन। पहिलादेखिकै कार्यक्रम थियो कि? मतलब कुरा बुझ्दैनौ तिमी? दूध पिउने बच्चा हो तिमी, तर तिम्रो कुरा मैले केही पनि बुझिन। बुझ्नेछौ, समय आउँदा सबै कुरा बुझ्नेछौ। तिमी के भन्दैछौ? यो लोफरसँग तिम्रो यति गहिरो मित्रता कहिलेदेखि भयो? तिमीलाई के लाग्छ म केही पनि कुरा बुझ्दिन? उसँग मेरो मित्रता किन हुनु? हेर वाहियात कुरा नगर, म ठिक भन्दैछु, तिम्रो यो धोकालाई म सहन सक्दिन। अल्ताफले कपडा बदल्यो र बार्दलीको कुर्सीमा गई बस्यो। उसलाई हेर्न पनि मलाई लाज लागिरहेको थियो। मलाई यस्तो लागिरहेको थियो मानौ लतिफसँग साँच्चैकै कुनै कार्यक्रम तय थियो। मलाई यस्तो लाग्न थालेको थियो कि मैले साँच्चैकै अल्ताफलाई धोका दिएँ। बार्दलीमा एक्लै बसिरह्यो र म त्यो साँझभरि झाल्नेर उभिरहेँ। साँझ अल्ताफ कोठामा आयो। उसले भन्यो, के भयो? कोठाको बत्ती पनि बालेकी छैनौ? बसेको यादले सताइरहेको छ सायद। मैले कुनै जवाफ दिइन र झ्यालमा पनि उभिरहन सकिन। रमजानलाई बोलाएर चिया पिउनु पर्यो। लतिफलाई त तिमीले आफ्नै हातले बनाएर चिया खुवाएकी हौ। तिमीले त चियाको लागि भन्दै भनेनौ नि, किन भनिरहनु पर्यो? तिमी आफैले बुझ्न सक्दिनौ मलाई चियाको आवश्यकता छ। अल्ताफलाई कतिखेर चिया चाहियो मैले किन आफै बुझ्नु पर्यो? मेरा आवश्यकताहरूलाई कसले बुझ्ने हो र? मलाई पनि त चियाको तलतल हुन्छ होला। के अल्ताफले यो कुरा कहिले थाहा पाउन चाह्यो कि किन मेरो मन यति उदास रहन्छ? के कहिले उसले मेरो पिठ्यौमा मायालु स्पर्श गर्दै यो भनेको छ कि हिरा तिम्रो समस्या के हो मलाई भन? अरू के गर्यो तिमीहरूले? ओछ्यानमा पल्टेको अल्ताफले सोध्यो, तिमीले भन्न चाहेको के हो? अल्ताफ मैले भनेको कुरामा खित्का छोडेर हाँस्यो र भन्यो, मात्रै कुराकानी गर्यो, अरू केही गरेनौ? मतलब मैले भनेको कुरा त तिमीले राम्ररी बुझेकी छौ। तिमीलाई त मर्दको शोक छ नि, त्यसैले सोध्दैछु। मबाट त तिमीलाई हुँदैन, के हुँदैन? शरीरलाई आनन्द मिल्दैन हो? त्यो त मिल्दैन, मैले कडा आवाजमा भने। त्यसैले मेरै घरमा तिमी परपुरुषसँग आफ्नो प्यास मेटाउँदैछौ? कति हिम्मत छ है तिम्रो? यदि कोही मलाई भेट्न आएको छ भने र मलाई भेटेन भने ऊ तुरन्तै फर्कन्छ। यहाँ तिमीले मेरै साथीसँग मेरै घरमा यौवनको आनन्द लुट्दैछौ। मलाई यी सब कुरा सुन्न राम्रो लागिरहेको थिएन। मैले आफ्ना कान हातले बन्द गरे। ऊ मलाई गलत सोच्दैछ, म माथि शंका गर्दैछ। म कसरी उसको शंका निवारण गर्न सक्छु? म कसरी यो सर्पको टोकाईबाट बस्न सक्छु? मैले स्वयंलाई साह्रै कमजोर महसुस गरिरहेकी थिएँ। यो संसारमा म जस्तो रिक्त र असहाय सायद कोही छैन होला। मलाई त्यस्तो लाग्न थाल्यो। लतिफ एक दिन फेरि आयो, अकस्मात साँझको बेला। उसले भन्यो, भाउजू आज त म तपाईँसँग गफ गर्न आएको हुँ। मसँग, मैले हैरान हुँदै भने, मसँग कस्तो कुरा थियो र? साह्रै एक्लो महसुस गर्दै थिएँ त्यसैले। किन साथीभाइ छैनन् र? सधैँभरि साथीभाइ मात्र पनि राम्रो लाग्दैन। लतिफले सोफामा आरामले बस्दै भन्यो, म उसँग के कुरा गरौं? म केही बुझ्न सकिरहेकी थिइनँ। एकपटक सासूआमाले चियो गरेर जानुभयो कि को आएको छ, कोसँग कुरा गर्दैछु। म साह्रै अप्ठ्यारोमा परे। लतिफ हल्ला गर्दै घरमा आउँछ, भाउजू भाउजू भनेर बोलाउँछ। लाचार भएर म आउनै पर्छ, केही बोल्नै पर्यो। त्यसैले भन्छु, बिहे गर्नुहोस् न बाबु, श्रीमतीसँग एक्लोपन रहने छैन। बिहे? केटी नै भेटेको छैन बिहे गर्ने लायक। मेरो कहाँ छ र अल्ताफको जस्तो भाग्य? जस्तो चाहे उस्तै राम्री केटीसँग बिहे गर्यो। लतिफको कुरा मलाई राम्रो लागेन। त्यो दिन अल्ताफले भनेको थियो कि लतिफ एउटा बिग्रेको केटा हो, सायद यो लतिफ त्यस्तै छ, नत्र भने यसले मसँग किन भन्यो कि यसलाई एक्लो एक्लो जस्तो लाग्छ? उसो भए के ऊ आफ्नो एक्लोपन मेटाउनका लागि म कहाँ आएको हो? लतिफ अल्ताफ जस्तो अग्लो पनि छैन, न त उसको जस्तो राम्रो स्वास्थ्य छ, मुहार पनि राम्रो छैन, तर पनि हेर्दा नराम्रो देखिँदैन। हाँसोमा एक किसिमको चमक छ, सेभ गरेका गालाहरूले उसको सुन्दरता बढाइरहेका हुन्छन्। अल्ताफ हेर्दा आकर्षक त छ, तर ऊभित्र यसको जस्तो पौरुष त छैन। मैले लतिफलाई एकटक हेरिरहेँ।
कार्यक्रम श्रुति सम्वेकमा भर्खरै सुन्यौ प्यासभित्रको विद्रोहको तेस्रो श्रृंखला। बंगलादेशी लेखिका तस्लिमा नसरिनले उपन्यास प्यासभित्रको विद्रोह लेख्नु भएको हो। यसलाई नेपालीमा अनुवाद दाङका महेन्द्र महकले गर्नुभएको छ। महिलावादी लेखिका तस्लिमा नसरिनको उपन्यास लज्जा प्रकाशित भएपछि उहाँ चर्चित हुनुभएको हो। उहाँका धेरै उपन्यासहरू विभिन्न भाषाहरूमा अनुवाद गरिएका छन्। हवस्त, आजको लागि श्रुति सम्वेकको समय सकिएको छ। उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेक तपाईँलाई कस्तो लाग्दैछ प्रतिक्रिया दिन नबिर्सनुहोला। हाम्रो ठेगाना हो कार्यक्रम श्रुति सम्वेक, पोस्टबक्स नम्बर 6469 काठमाडौँ, र हाम्रो इमेल हो ssrutii@unn.com.np। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा तस्लिमा नसरिनको उपन्यास प्यासभित्रको विद्रोहको चौथो श्रृंखलाको वाचन हुनेछ। तर शुक्रबारको श्रुति सम्वेकमा आजकै समयमा तपाईँ हाम्रो भेट फेरि हुनेछ। त्यसबेला हामी कृष्ण धरावासीको उपन्यास राधा लिएर आउनेछौ। त्यसबेलासम्मका लागि प्राविधिक साथी दिनेश निरौला र विशालजीत पालिकेसँगै अच्युत घिमिरे र म मन्टेश्वरी राजभण्डारी पनि विदा पाऊ। शुभरात्री।